रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। भोटे कोशी बाढ़ीमा मृत्यु भएका 794 जनाको शव फेला, 2502 जना अझै सम्पर्कविहीन। भोटे कोशी बाढ़ीपछि सम्पर्कविहीनहरूको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन। बाढ़ीपछि प्रभावित नेपाल चीन सीमानामा नेपाल टेलिकमको मोबाइल सेवा शुरू। र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना, कम्तीमा 90 जना बेपत्ता।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। कृष्णभीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। यसै गरी नदीमा पानीको बहाव बढ़दा गल्छी गाउँपालिकाको चिरौदीमा 4 घरमा क्षति पुगेको छ। काठमाडौँ जोड्ने लाइफलाइन सड़क मानिएको पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथ बाइरोडबाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारी साधनलाई तत्कालका लागि 2 वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उहाँका अनुसार ठूला सवारी साधन काठमाडौँ बाइरोड 900 पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारी साधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकाले उक्त सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरमत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। नौविसे मुगलिङ सड़क आयोजनाको पश्चिम खण्ड मुगलिङ मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरमत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056 पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको हो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 794 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 52 जना, धादिङमा 50 जना, चितवनमा 264 जना, गोर्खामा 61 जना, तनहुमा 37 जना, नवलपरासी पूर्वमा 197 जना र नवलपरासी पश्चिममा 120 जना गरी 794 जनाको शव फेला परेको हो। यस्तै बाढ़ीका कारण हालसम्म 2502 जना सम्पर्कविहीन रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त 60 मेगावाटको त्रिशुली 3A को सुरूङको मुख भेटिएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेले त्रिशुली 3A को सुरूङको मुख भेटिएको जानकारी दिनुभएको छ। त्रिशुली 3A जलविद्युत आयोजना 40 मिटर अपस्ट्रीममा भर्टिकल होलभन्दा 8 मिटर तल सुरूङको मुख भेटिएको नेउपानेले जानकारी दिनुभयो। त्रिशुली 3A जलविद्युत आयोजनामा 42 जना सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ। त्रिशुली 3B आयोजनाको हालसम्म फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अहिले फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन अत्यावश्यक प्राविधिक तयारी तथा समन्वय निरन्तर जारी रहेको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भोटे कोशी बाढ़ीका कारण चीनको केरूङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका एक डुंगे पुग्नुभएका उहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरूङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पार्नुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानमा आज सेवा सुचारू गरेको छ। यससँगै बाढ़ी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरू पुनः सञ्चालनमा आएका छन्। आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्ला अन्तर्गत नेपाल चीन सीमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जीपजीपे र गतलाङ साइटहरू रहेका नेपाल टेलिकमले जनाएको छ। त्यसै गरी नुवाकोटको चार घरे तथा चार घरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन्। रसुवा बोर्डर बीटीएस साइट मार्फत नेपाल चीन नाका टिमुरे रसुवा बोर्डर करिडोर र स्याप्रोवेशीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएको प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले भोटे कोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीबाट उद्धार गरिएका व्यक्ति तथा परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले होल्डिङ सेन्टरमा राखेर राहत सामग्री उपलब्ध गराएको छ। नुवाकोटका स्थानीय तहहरूले बाढ़ी पीड़ितका लागि होल्डिङ सेन्टर स्थापना गरी खाना तथा बास र उपचारको समेत व्यवस्था मिलाइएको छ। रसुवाका बाढ़ी पीड़ितका लागि हेलिकप्टर मार्फत सामग्री पठाइएको छ। थप सामग्री संवाददाता बालिका मादेनबाट।
भदौ 10 गते अचानक आएको बाढ़ीले घरवास लग्यो। दौड़ेर ज्यान बचाउनु भएकी नुवाकोट जिल्लाको विदुर नगरपालिका 4 सिमचौरके स्थानीय 60 वर्षीय ठोली तामाङ अहिले 5 दिनदेखि होल्डिङ सेन्टरमा बस्दै आउनु भएको छ। होल्डिङ सेन्टरमा खाना बस्नको व्यवस्था त छ, तर अबको आफ्नो घरवास के हुने, कहाँ हुने भन्ने चिन्ताले सताएको छ।
म कोदालो खनिरहेको थिएँ, हामी साथीहरू सबै अनि सरहरू आउनु भएको थियो, सशस्त्रहरू हिँडिरहनु भएको थियो, हामीलाई छेउमा नजान है दिदी भन्नुभएको थियो। त्यसपछि आधा घण्टा नि भएको थिएन, बाढी ठुलो आयो, हामी भाग्नु नि भ्याएन, केही निकाल्नु नि भ्याएन पैसाहरू नि, अनि हामी आएको छोडेर दौडा दौडी गरेर बाँचे मात्रै हो, नजर लान्थ्यो। खानालाई सुविस्ता छ हजुर, अब खाना नि पाइरहेको, खाजा खाना खाइरहेछ, बसिरहेको राम्रै छ।
रसुवा नुवाकोट जिल्लामा भदौ 10 गतेको बाढ़ीले विस्थापित भएकालाई जिल्ला स्थित विपद व्यवस्थापन समिति तथा स्थानीय पालिका र वडाले विभिन्न स्थानीय होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्न खान र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको छ। नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 कोलनी भन्ने ठाउँका 400 घर पूर्ण रूपमा क्षति भई विस्थापित भएका 450 घरका सदस्यलाई स्थानीय कवर हल, विद्यालय, चर्च लगायतका ठाउँमा अस्थायी बसोबास, खान र स्वास्थ्य उपचारका लागि व्यवस्थापन गरिएको विदुर नगरपालिका 9 वडा अध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो।
विस्थापित चाहिँ लगभग त्रिशुली बजार र ढुङ्गे बजार गरेर 750 घर परिवार थियो, उहाँहरू सबै अहिले होल्डिङ सेन्टरमा बसिरहेको छ, जस अन्तर्गत विदुर नगरपालिकाको वडा नम्बर 9 कोलोनी भन्ने ठाउँमा त्यहाँ भैरू माध्यमिक विद्यालय, कवर हल अनि चर्च गरेर त्यहाँ 450 परिवारहरू बसिरहेका छन् भने सय परिवार चाहिँ रिमाल डाँडा र नर्सरी भन्ने ठाउँमा बसिरहेको छ। बसिरहेका छन्। केही परिवारहरू चाहिँ आफन्तहरूको घरमा आश्रय लिएर बसिरहेका छन्। हामीहरूले चाहिँ यता कलोनी भन्ने ठाउँमा चाहिँ कुनै पनि एक्सिस नभएर बल्ल त्यहाँ पसलबाट सामान किनेर हामीहरूले उहाँहरूलाई खाना पाइरहेको थियौँ विदुर नगरपालिकाले। अहिले चाहिँ हिजोबाट संघ संस्थाहरूले चाहिँ गल्छीको बाटो भएर कलोनीमा एक्सिस पुर्याएर राहतहरू वितरण गर्ने कार्यक्रम हिजोबाट भयो। यहाँ छरिएर बसेको मान्छेहरूको नाम संकलन गर्दैछु। आजबाट कति मान्छेहरू आफन्तजनसँग बसेका छन् जसका घर केही नभएकोहरू।
अध्यक्ष रञ्जितले आगामी दिनका लागि स्थानीय स्रोत साधन पर्याप्त नहुँदा र नदी पारीका क्षेत्रसँग यातायात तथा आवत जावत सम्पर्क टुटेका कारण विस्थापित परिवारको व्यवस्थापन थप कठिनाई हुने भएकाले पुल निर्माण गर्नु हाललाई अत्यावश्यक भएको र यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै रसुवा जिल्लाको उत्तर गया र गोसेकुण्ड गाउँपालिकाका बाढ़ी प्रभावितहरूको लागत संकलन, बेपत्ताहरूको खोजी तथा उद्धार र विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा राखिएको रेडियो नेपाल रसुवा संवाददाता होमनाथ खतिवड़ाले जानकारी दिनुभयो।
उद्धारको कामहरू लगभग अन्तिम चरणमा छ। केही हेलीबाट उद्धार त्यस्तो मान्छेहरू खोज्ने कामहरू भइरहेको छ। अनि स्वास्थ्य सेवा प्रवाहको कुराहरू, हेल्थ केयरहरूको कुराहरू पनि भइरहेको छ। अब त्यस्तो खालको प्रभावितहरूलाई होल्डिङ सेन्टरमा राखेर खाना खुवाउने गर्ने कामहरू पनि भइरहेको छ। सामान्य स्वास्थ्य समस्याहरूलाई यहाँ स्वास्थ्य कर्मीहरूले यो उत्तर गयामा चाहिँ स्वास्थ्य कर्मीहरू जहाँ विस्थापित भएर आउनु भएको छ त्यो ठाउँमा चाहिँ स्वास्थ्य कर्मीहरू एक्टिभली काम गरिरहनु भएको छ।
हजुर हजुर, त्यहाँ विस्थापित चाहिँ कति हुनु भएको हो?
त्यो डाटा कलेक्ट भइरहेको छ, अझै फाइनल त छैन होइन। एउटा घरको 10 जनामा 10 जना बेपत्ता हुनुहुन्छ।
होल्डिङ सेन्टरमा बसिरहेका 1500 बढी प्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणाली अन्तर्गत जिल्ला विपद व्यवस्थापन समिति मार्फत संकलन गरी आवश्यकताका आधारमा सामग्री होल्डिङ सेन्टरमा पठाइएको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ। बाढ़ी प्रभावित जिल्लाका सदरमुकाम क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारीका क्षेत्रमा राहत वितरण कठिनाई भएको र केही संस्थाले ड्रोन मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्याउने काम गरे पनि पर्याप्त हुन सकेका छैनन्। हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क संकलन भइ नसकेको अवस्थामा जीवितै रहेका व्यक्तिहरूको व्यवस्थापनका लागि अझ बढ़ी प्रभावकारी सम्पर्क, समन्वय र सहकार्यमा जुट्न आवश्यक छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौं।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढ़ी प्रभावित क्षेत्रमा उद्धारसँगै सब संकलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भोटीकोशी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा सब संकलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सब संकलनकै लागि 2 डेडिकेटेड हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले तत्काललाई त्रिशुली नदी वारपार जोड्न 3 स्थानमा बेलीब्रिज राख्न पहल गरिसकेको जानकारी दिनुभयो। युनाइटेड अरब इमिरेट्स यूएई सरकारले रसुवाको बोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनु भएको प्राधिकरणले जनाएको छ। यूएई एडको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धिकरण तथा सरसफाई र हाइजिन, सरसफाई र स्वच्छता कायम राख्न प्रयोग गरिने सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधा सहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलर प्यानल, सेटेलाइट फोन, वाकीटकी लगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताउनुभयो। नेपाली कंग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। प्रवक्ता चालिसेले पीड़ितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीड़ितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोटमा पुगेको समयमा बाढ़ीबाट पीड़ित हुनु पुगेको बताउँदै तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा उपचारका लागि 150,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। डब्ल्यूएचओले दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष मार्फत 150,000 अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराएको विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डाक्टर निलेश बुद्धले जानकारी दिनुभयो। यसै गरी बाढ़ी प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले 50,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। बाढ़ी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देश गर्नुभएको छ। भोटेकोशी बाढ़ेपछि उत्पन्न विपद व्यवस्थापनमा कंग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न आज बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशुली क्षेत्रमा गत बुधबार गएको बाढ़ीले ठूलो जनधनको क्षति भएकाले यस अवस्थालाई राष्ट्रिय शोकको रूपमा लिनुपर्ने बताउनु भएको छ। बाढ़ीपछिको अवस्थाबारे नुवाकोटको विदुर देवीघाट लगायत क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल सहितको टोलीले स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आज बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुननिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ़न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिनुभएको छ। सरकारले बाढ़ी प्रभावित जिल्लाहरूमा संक्रामक रोगहरू फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लाहरूमा भेटिएका शवहरू संकलन भए पनि मरेका पशु चौपायाको व्यवस्थापन हुन नसक्दा अब ती कुहिन थाल्ने र त्यसबाट दुर्गन्ध तथा संक्रामक रोग फैलन सक्ने सम्भावना बढ़दै गएको छ। बाढ़ीका कारण संकलन गरिएका शवहरूको संख्या अस्पतालहरूको मौजूदा क्षमता भन्दा धेरै भएकाले सुरक्षित भण्डारणको अभावमा शवहरू सड्न थालेका छन्। यसले गर्दा प्रभावित क्षेत्र तथा अस्पताल आसपासमा दुर्गन्ध र महामारी फैलिन सक्ने जोखिम बढ़ेको भने प्रभावितहरूलाई राखिएका होल्डिङ सेन्टर वरपरका पानीका मुहानहरू फोहोर हुँदा र सरसफाईको कमीले थप संक्रामक रोगहरू फैलन सक्ने देखिन्छ। यद्यपि सरकारले बाढ़ी प्रभावित जिल्लाहरूमा हुन सक्ने स्वास्थ्य संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्थायी रूपमा स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीका साथै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
सञ्चालन गर्ने औषधिहरू नियमित रूपमा उपलब्ध गराउने र भोलि हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर सकेसम्म स्वास्थ्यका सबै संयन्त्रहरू पहिले भन्दा अलिक सुदृढ तरिकाले प्रवाह गर्ने गरी अस्थायी रूपमा स्वास्थ्यका संस्थाहरू व्यवस्थापन गर्ने, स्वास्थ्य कर्मीहरू व्यवस्थापन गर्ने, स्वास्थ्यका टिमहरू परिचालन गर्ने लगायतका कामहरू गरिरहेका छौँ। हामी विशेष रूपमा पिउने पानीको स्वच्छतामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। अहिले बाढ़ीले कुहिने चिजहरू हाम्रो घर वरिपरि, हाम्रो पानीका स्रोत वरिपरि, हामी बसोबास गर्ने ठाउँ वरिपरि ल्याएर राखेको त्यो कुहिएपछि त्यसले अलिकति प्रदूषण बनाउन सक्ने हुन्छ र हाम्रा पानीका मुहानहरूलाई पनि असर गर्न सक्ने हुन्छ। सरकारले त्यसका अतिरिक्त कुहिन सक्ने खालका पशु चौपाया मानिसहरूको जति पनि शवहरू छन् ती शवहरूलाई व्यवस्थापन गर्ने गरी जति छ हाम्रो क्षमता विभिन्न विकल्प विभिन्न उपायहरू जो छन् त्यसमा केन्द्रित भएर चाँडो गर्ने उपायहरूमा हामी लागि परेका छौँ।
भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने जनस्वास्थ्यविदहरूको सुझाव छ। प्रभावित क्षेत्रमा दूषित दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला ज्वरो लगायत स्वास्थ्य समस्या देखिन सक्छन्। बाढ़ीको पानी र त्यसपछि जम्मा भएको फोहोर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको संक्रमण फैलिने जोखिम बढ़ी हुने हुँदा विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुन सक्ने देखिन्छ। संकलन गरिएका शवहरू समय बित्दै जाँदा कुहिने सम्भावना अत्यधिक रहने भएकाले त्यसबाट संक्रमणको जोखिम थप बढ़न सक्ने हुँदा यसतर्फ सरकार र सरकारवाला सबैले समयमै विशेष ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
व्यक्तिहरू बाढीबाट प्रभावित हुनुहुन्छ उहाँहरूको लागि स्वच्छ खानेकुरा र पानीको व्यवस्था गर्नुपर्ने हुन्छ। कोही यदि केही गरी बिरामी भयो भने त्यसबाट रोगहरू फैलिन सक्ने भन्ने कुराले अति महत्वपूर्ण प्रश्न सब व्यवस्थापनमा जति ढिला हुने गर्छ त्यति संक्रमणहरू विकसित हुन सक्ने सम्भावना हुन्छ किनभने यो एकदम गर्मीको समय पनि हो। त्यो कारणले गर्दाखेरि दुर्गन्ध सँगसँगै ब्याक्टेरिया अथवा भाइरस वा अरू कुनै संक्रमणहरू फैलिन सक्ने सम्भावनालाई हामीले नकार्न चाहिँ मिल्दैन। त्यसले गर्दाखेरि सब व्यवस्थापनको जुन उपायहरू अप्नाइरहेको छ त्यो आफ्नो ठाउँमा छँदै छ। त्यो बाहेक पनि अझ थुप्रै व्यवस्थापन गर्न बाँकी रहेको हुनाले त्यतातिर पनि हामीले विभिन्न उपायहरू अप्नाएर जसरी हुन्छ संक्रमण फैलन नदिनको लागि अरू पहलहरू गर्नुपर्ने जरुरी देखिन्छ।
बाढ़ीका कारण यति बेला कैयौं मानिसहरू शारीरिक मात्र नभई मानसिक रूपमा समेत स्वास्थ्य समस्यामा परेका छन्। प्राकृतिक प्रकोप कुन बेला र कसरी आउँछ भन्ने थाहा हुँदैन र रोक्न सकिने कुरा पनि मानिसको हातमा हुँदैन। तर त्यसपछि फैलिन सक्ने रोगको जोखिम भने सावधानी र प्रभावकारी व्यवस्थापनबाट धेरै हदसम्म कम गर्न सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
अब अन्तर्राष्ट्रिय समाचार। साइप्रसको उत्तरी भागमा आज एक पानी जहाज दुर्घटना हुँदा कम्तीमा 90 जना बेपत्ता भएका छन्। 265 भन्दा बढ़ी यात्रु बोकेको जहाज समुद्रमा पल्टिएपछि कम्तीमा 6 जनाको मृत्यु भएको र 172 जनाको उद्धार गरिएको अधिकारीले बताएका छन्। मौसम अनुकूल हुँदा पनि जहाज कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान शुरू गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राजधानी प्रवेश गर्ने मुख्य मार्ग र पृथ्वी राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्ने भएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुलिङ काठमाडौँ सड़क खण्ड अवरूद्ध भएको छ। सड़क अवरूद्ध भएपछि आवश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगतै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने तयारी थालेको छ। ग्यासका धेरैजसो प्लान्ट तराईमै रहेको र त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटो मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्ने व्यवस्था गरेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। शाहले इन्धन आपूर्तिको मुख्य ब्याकअप अम्लेखगंज डिपो भएकोले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने बताउनुभयो। दिन अघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्याङ्कर हिजो शनिबार नै काठमाडौँ भित्र सकेकोले तत्काल बजारमा इन्धनको कमी नहुने निगमले उल्लेख गरेको छ। सरकारले आइतबारदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल चामल र नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण शुरू गरेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी दुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सूचना प्रवाह सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसंचार संघबाट विपद सहयोग स्वरूप प्राप्त ती फोन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। उपलब्ध गराइएका कुल फोन मध्ये 10 रसुवा र 10 नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिने भएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटका माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिनेछ। नेपाल चेम्बर अफ कमर्सले बाढ़ीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद व्यवस्थापन परिषदका सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिले नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्र सामाकोशीलाई राहत सामग्री हस्तान्तरण गरेको छ। यो चेम्बर द्वारा संकलित सामग्री समेत संलग्न गराई जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो। बाढ़ीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत सेवा पुनस्थापनाका लागि प्रयास तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सहज बनाउन नुवाकोट रसुवा विद्युत अन्तर सम्बन्ध कायम गर्ने गरी काम अघि बढ़ाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भौगोलिक विकटता, क्षतिग्रस्त पूर्वाधार र प्रतिकूल मौसमका बीच प्राविधिक टोलीले आवश्यक संरचना निर्माण तथा विद्युत लाइन जडानको कामलाई निरन्तरता दिएको प्राधिकरणले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसीसी प्रिमियर कप 2026 आइतबारबाट मलेसियामा शुरू भएको छ। 10 टीम सहभागी यो प्रतियोगिताको विजेता एसिया कपको लागि छनौट हुने एसिया क्रिकेट काउन्सिलले जनाएको छ। हालसम्म प्रतियोगिताका दुई संस्करण सम्पन्न हुँदा नेपाल र यूएई एक एक पटक च्याम्पियन भएका छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। रोहित कुमार पौडेलको कप्तानीमा सन् 2023 नेपाल यूएईलाई हराउँदै एसिया कपका लागि छनौट भएको थियो। एसीसी प्रिमियर कपको समूह एमा नेपाल सहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया रहेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। नेपालको खेल तालिका अनुसार भदौ 15 बहराइन, 18 गते मलेसिया, 21 गते साउदी अरेबिया र भदौ 23 गते हङकङ विरूद्ध खेल्नेछ। नेपाली टीममा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित कुमार पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। नेपालले सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप सन् 2027 बंगलादेशमा हुनेछ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 चार विधामा मनोनयनमा परेका खेलाड़ी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ। एनएसजेएफको खेलाड़ी छनौट समितिले आइतबार वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा 5-5 जनाको नाम सार्वजनिक गरेको हो। वर्ष पुरूष खेलाड़ीको मनोनयनमा नेपाली पुरूष क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोम बहादुर कुमार, कराटेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन्। यस्तै वर्ष उत्कृष्ट महिला खेलाड़ीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बा, कराटेकी एरिका गुरूङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन्। वर्ष युवा खेलाड़ीको मनोनयनमा बक्सिङका अर्पिल राणा, कराटेका रेहान जावेद र मनिषा कुमारी बोहरा तथा बुद्धिचालका पुरूषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन्। वर्ष प्रशिक्षक तर्फको मनोनयनमा बक्सिङका दीपक महर्जन, कराटेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पूरण सिंह खत्री समावेश भएका छन्। 23 संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही भदौ 18 गते आयोजना हुँदैछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। भोटेकोशी बाढ़ीमा मृत्यु भएका 794 जनाको शव फेला, 2502 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीनको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन। बाढ़ी प्रभावित नेपाल चीन सिमानामा नेपाल टेलिकमको मोबाइल सेवा शुरू। र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना, कम्तीमा 90 जना बेपत्ता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।